আলহামদুলিল্লাহ, আলহামদুলিল্লাহি রাব্বিল আলামিন, ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যাও ওয়া আদামু বাইনাল মা'ই ওয়াত তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন, আম্মা বাদ, আউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম, বিসমিল্লাহির রহমানির রহিম। هو الذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله ولو كره المشركون، صدق الله العظيم۔ بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے۔ اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم۔ نبی کا نام ہے ہر جا خدا کے نام کے بعد، نبی کا نام ہے ہر جا خدا کے نام کے بعد، کہیں درود سے پہلے کہیں سلام کے بعد۔ نبی ہیں سارے نبی پر شہ انعام کے بعد، نبی ہیں سارے نبی پر شہ انعام کے بعد، کہ دانا دانا ہے تسبیح کا امام کے بعد۔ ہر ایک روح نے بے شک بلا کہا لیکن، ہر ایک روح نے بے شک بلا کہا لیکن، رسول پاک علی روح السلام کے بعد۔ نبی کا نام ہے ہر جا خدا کے نام کے بعد، کہیں درود سے پہلے کہیں سلام کے بعد۔ من علینا ربنا اذ بعث محمد ایدہ بایدہ ایدنا باحمد، ارسلہ مبشرا ارسلہ ممجدا، صلوا علیہ دائما صلوا علیہ سرمدا، صلی اللہ علی النبی الامی والی صلی اللہ علیہ وسلم صلاۃ و سلاما علیک یا سیدی یا رسول اللہ۔ کل ہم نے آپ حضرات کے سامنے عقیدہ توحید کے متعلق بیان کیا تھا، اور انشاءاللہ تعالی آج عقیدہ رسالت کے متعلق بیان کریں گے۔ نبی کی ضرورت کیوں ہے، نبی کون ہوتا ہے، نبی کس لیے آتا ہے، اور نبی کی ذمہ داری کیا ہے، یہ تمام چیزیں انشاءاللہ تعالی آپ کے سامنے بیان کریں گے۔ بڑے سکون اور اطمینان کے ساتھ سماعت فرمائیے۔ قرآن مجید فرقان حمید کی ایک آیت مبارکہ تلاوت کرنے کا شرف حاصل کیا۔ ارشاد ربانی ہوا، هو الذی ارسل رسولہ بالہدا ودین الحق، وہی ہے جس نے اپنا رسول ہدایت اور سچے دین کے ساتھ بھیجا۔ لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّ، تاکہ اسے تمام دینوں پر غالب کر دے، وَلَوْ كَرِهَ الْمُشْرِكُونَ، اگرچہ مشرکوں کو ناپسند ہو۔ یہ اس آیت بینات کا ترجمہ ہے۔ سب سے پہلے یہ سمجھیں کہ عقیدہ رسالت کیا ہے۔ اسلامی عقائد میں عقیدہ رسالت کو بڑی اہمیت حاصل ہے، کیونکہ بغیر رسالت کا اقرار کیے انسان مسلمان نہیں ہو سکتا۔ اگر صرف خدا کو ماننے والا مسلمان کہلا سکتا تو پھر تو سارے ہی مسلمان ہو جاتے ہیں، کہ اللہ تبارک و تعالیٰ کو سب مانتے ہیں کسی نہ کسی شکل میں، کسی نہ کسی صورت میں۔ لیکن مسلمان وہی ہے جو اللہ تبارک و تعالیٰ کو بھی مانے اور اس کے ساتھ نبی پاک علیہ الصلوۃ والسلام کی رسالت کا اقرار بھی کرے۔ آدمی بے شمار مرتبہ لا الہ الا اللہ پڑھتا رہے، لیکن ایک مرتبہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم اس نے کہہ دیا اسلام میں داخل ہو گئے۔ اسے پتا چلا کہ نبی کو ماننے کا نام اسلام ہے، ان کو جاننے کا نام ایمان ہے، ان کو دل میں بسا لینا یہی مومن ہونا۔ مین پرسنالٹی رسول کی ذات ہے، اگر انہی کو نہیں مانا تو پھر کچھ بھی نہیں۔ انسان جب کلمہ پڑھتا ہے اور لا الہ الا اللہ کے ساتھ محمد الرسول اللہ صلی اللہ علیہ وسلم یہ پڑھتا ہے تو اسلام میں داخل ہو جاتا ہے، کفر شرک ان تمام چیزوں سے وہ دور ہو جاتا ہے، کفر کی گمراہیوں سے نکل کر اسلام کی ہدایت اور روشنی میں آ جاتا ہے۔ سوال یہ پیدا ہوتا ہے کہ نبی کی ضرورت کیوں، نبی کس لیے آتا ہے اور نبی کون ہوتا ہے؟ سب سے پہلے یہ سمجھیں کہ نبی کون ہوتا ہے۔ علماء نے لکھا، مفسرین نے لکھا اور محدثین نے لکھا کہ نبی اس انسان کو کہتے ہیں کہ جس کو اللہ تبارک و تعالی اپنے احکام کی تبلیغ کے لیے مخلوق کے پاس بھیجتا ہے، اپنے احکام کی تبلیغ کے لیے مخلوق کے پاس بھیجتا ہے اور اس کی نبوت کی تصدیق میں اسے معجزات عطا کرتا ہے۔ مثلا کسی نے کہا کہ جی میں نبی ہوں، اب جتنے انبیاء کرام علیہ السلام آئے کوئی نہ کوئی معجزہ لے کر آئے نا۔ دیکھو ایک ہوتا ہے دعویٰ اور ایک ہوتے دلیل۔ انسان کہیں کہ میں ڈاکٹر ہوں، یہ دعویٰ ہے، آپ نے کہا دلیل کیا ہے؟ آپ کے پاس کوئی میڈیکل کی سند ہے، کوئی سرٹیفکیٹ ہے، آپ نے کہیں سے پڑھا ہے؟ کسی نے کہا میں انجینئر ہوں، یہ دعویٰ ہے، دلیل، اس کی سند ہے۔ اسی طرح جتنے بھی چیزیں ہیں آپ ان کو دیکھ لیں، ایک دعویٰ اور اس کی دلیل۔ تو جب انبیاء کرام علیہ السلام اس دنیا میں آئے انہوں نے کہا ہم اللہ کے نبی ہیں، ہمیں مانو، اللہ ایک ہے، اس کا کوئی شریک نہیں، لا الہ الا اللہ آدم و صفی اللہ، لا الہ الا اللہ نوح نجی اللہ، لا الہ الا اللہ ابراہیم و خلیل اللہ، لا الہ الا اللہ اسماعیل ذبیح اللہ، لا الہ الا اللہ موسیٰ کلیم اللہ، لا الہ الا اللہ عیسیٰ روح اللہ۔ اور جب میرے آقا صلی اللہ علیہ وسلم تشریف لائے فرمایا لا الہ الا اللہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم۔ تو دعویٰ کیا، اللہ نے اس دعوے کی دلیل میں انہیں معجزات عطا کی، انہوں نے وہ معجزہ دکھایا، لوگوں نے مان لیا کہ واقعی یہ اللہ کے نبی ہیں، اللہ نے انہیں ہمیں ہدایت کے لیے، ہماری ہدایت کے لیے، ہمیں سمجھانے کے لیے اللہ نے بھیجا ہے۔ اچھا نبی کی ضرورت کیوں؟ دیکھو اللہ تبارک و تعالی نے ہر انسان کو پانچ حواس عطا کیے ہیں، پانچ، کتنے حواس؟ پانچ، انہی کو کہتے ہیں حواس خمسہ، سننے کی قوت، دیکھنے کی قوت، بولنے کی قوت، چھونے کی قوت، سونگنے کی قوت۔ یہ ساری قوتیں کتنی ہیں؟ پانچ۔ بالفاظ دیگر انہیں اگر دیکھا جائے، قوت باصرہ، قوت سامعہ، قوت لامسہ، قوت ذائقہ، یہ ساری قوتیں کتنی ہیں؟ پانچ ہیں۔ ہر انسان کے پاس یہ پانچ قوتیں موجود ہیں اور انہی پانچ سے وہ کائنات میں پھیلی ہوئی تمام اشیاء کا ادراک کرتا ہے۔ مثلاً کائنات میں کچھ چیزیں ایسی ہیں جن کا تعلق سننے سے ہے، انہیں دیکھا نہیں جاتا، جیسے آواز۔ آواز کو کسی نے دیکھا نہیں، اس کا تعلق سننے سے ہے۔ تو اللہ نے قوت سامعہ عطا فرما دی، سننے کی قوت۔ کچھ چیزیں ایسی ہیں جن کا تعلق دیکھنے سے ہے، اللہ نے قوت باصرہ عطا فرمائی، دیکھو۔ دیکھنے کی قوت عطا کر دی. کچھ چیزیں ایسی ہیں جن کا تعلق ذائقہ سے ہے، چکھنے کی قوت. اب مثلا کھانا آپ کے سامنے رکھا ہے تو کیا آپ کھانے کو دیکھ کر بتا سکتے ہیں کہ یہ میٹھا ہے کڑوا؟ بتا سکتے ہیں اس کا مزہ کیسا ہے، ذائقہ اچھا ہے یا برا ہے؟ نہیں، جب تک اس کو چکھیں گے نہیں پتا نہیں چلے. تو اس کو کہتے ہیں قوت ذائقہ. کچھ چیزیں ایسی ہیں جن کا تعلق چھونے سے ہے. آپ چھو کر، مثلا یہ مائک میرے پاس رکھا ہے، اب میں دیکھوں کہ یہ نرم ہے یا سخت ہے، کیسا ہے تو چھو کر دیکھا، پتا چلا کہ ہاں بھائی یہ سخت ہے. تو کچھ چیزیں ایسی ہیں جن کا تعلق چھونے سے ہیں، اللہ نے چھونے کی قوت عطا فرما دی، قوت لامسا. کچھ چیزیں ایسی ہیں جن کا تعلق سونگنے سے ہے، قوت شامہ اللہ نے عطا فرما دی. بدبو یا خوشبو، اس کو بھی دیکھا نہیں جا سکتا، اس کو سونگا جا سکتا ہے. کہیں آپ کہے بدبو ہے، آپ کو ایک آ گئی نہیں قوت شامہ، اچھی ہے بری ہے، بدبو ہے یا خوشبو ہے، قوت شامہ نے بتا دیا سونگنے کی قوت. تب آپ نے سمجھ لیا کہ یہ پانچ چیزیں ایسی ہیں، سننے کی قوت، دیکھنے کی قوت، سونگنے کی قوت، چکھنے کی قوت، پکڑنے کی قوت، یہ ساری چیزیں، یہ پانچ قوتیں ہیں جو ہر انسان کو اللہ نے عطا فرمائی. جن چیزوں کا تعلق چھونے سے ہے چھو کر معلوم کر لیا، جن کا تعلق سننے سے ہے سن کر معلوم کر لیا، جن کا تعلق ذائقے سے ہے چکھ کر معلوم کر لیا، جن کا تعلق دیکھنے سے ہے دیکھ کر معلوم کر لیا، جن کا تعلق سونگنے سے ہے سونگ کر معلوم کر لیا. ہو گیا نا؟ اب یہ پانچ چیزیں جو ہیں یہ ہر انسان کے پاس، پانچ قوتیں ہر انسان کے پاس موجود ہیں، اور پوری کائنات میں جتنی چیزیں ہیں آپ دیکھ لیں، یا تو اس کا تعلق سننے سے ہو، یا دیکھنے سے، یا چھونے سے، یا سونگنے سے، یا چکھنے سے. بات سمجھ میں آ رہی ہے نا؟ آپ اس بات کو غور سے سنیں گے اگلی بات سمجھ میں آ جائے. تو یہ پانچ حواس ہر انسان کے پاس موجود ہیں، اور یہ اللہ تبارک و تعالی نے اس لیے عطا فرمائے کہ کائنات میں ایسی چیزیں رکھ دیں جن کا تعلق ان پانچ حواس، حواس خمسہ سے ہے. ٹھیک ہے، اچھا ان کا تو ہم نے معلوم کر لیا، لیکن میرے بزرگوں اور دوستوں، اگر کوئی ذات ایسی ہو جسے دیکھا نہ جا سکے، جسے سنا نہ جا سکے، جسے چھوا نہ جا سکے، جسے سونگا نہ جا سکے، جسے چکھا نہ جا سکے، اس کو کیسے پہچانے؟ اس کو کیسے پہچانے؟ بھائی کسی کو چھو کر دیکھا، اب ایک نابینا آدمی ہے، اس نے چھو کر دیکھ لیا، ہاں بھائی یہ آدمی یہاں کھڑا ہے، لامسا ہے نا، قوت لامسا، چھو کر. آواز سن لی، قوت سامعہ نے بتا دیا، چکھ لیا، قوت ذائقہ نے بتا دیا. لیکن اگر کوئی ایسا ہو جس کا تعلق ان پانچ چیزوں سے نہ ہو، یعنی جس کا ادراک، جس کی موجودگی اور جس سے تعلق ان پانچ چیزوں سے نہ ہو سکے، اس کو کیسے پہچانے، اس کو کیسے جانے، اس سے کیسے رابطہ کریں؟ اللہ کی ذات وہ ہے جسے دیکھا نہیں جا سکتا، جسے چھوا نہیں جا سکتا، جسے سنا نہیں جا سکتا، جسے سونگا نہیں جا سکتا. پانچ حواس ہیں، یہ حواس خمسہ اللہ کی ذات کا ادراک نہیں کر سکتے، اسی لیے اس نے اپنے اور بندوں کے درمیان نبی کو بھیج دیا. اسی لیے نبی کو بھیج دیا کہ نبی خدا کی ذات کو پہچانوانے کے لیے آتا ہے. نبی خدا اور بندے کے درمیان ایک ذریعہ ہے، نبی خدا اور مخلوق کے درمیان ایک رابطہ ہے، نبی خدا تک پہنچانے کا ذریعہ ہے. نبی کا کام ہے کہ خدا کے احکامات بندوں تک پہنچائے، بندوں کی گزارشات اللہ تک پہنچائے. اب سمجھ میں آیا؟ نبی کی ضرورت اس لیے ہے. اچھا ہمیں فیض لینا ہے، تو فیض لینے کے لیے ایک ہوتا ہے نا فیض دینے والا، ایک ہوتا ہے فیض لینے والا. دونوں میں مناسبت ہو तब ये लेन देन का काम हो सकता है। मसलन दो आदमी हैं, एक ने इल्म पढ़ाया, दूसरे ने पढ़ा, एक ने इल्म का फैज लिया, दूसरे ने दिया, हो गया ना। लेकिन अल्लाह तबारक व ताला की जात इन तमाम चीजों से वरा वरा, इन तमाम चीजों से बालातर है। ना उसे सुना जा सकता है, ना देखा जा सकता है, ना छुआ जा सकता है, ना सूंघा जा सकता है। इसीलिए उसने अपने और बंदों के दरमियान एक ऐसे इंसान को भेज दिया जिसे हम नबी कहते हैं कि मेरे अहकामात इन तक पहुंचाओ, इनकी गुजारिशात मुझ तक पहुंचाओ। इसलिए नबी की जरूरत है। बात समझ में आ गई ना। अब ये हवासे खमसा ये हमें मिल गए और हमने इदराक कर लिया, लेकिन अल्लाह तबारक व ताला की मारिफत, अल्लाह की पहचान, अल्लाह का कुर्ब नबी के जरिए, नबी के बगैर नहीं। इसीलिए नबी की जरूरत है और इसीलिए नबी पर ईमान लाने की जरूरत। भाई जब तक आप उसे नहीं मानेंगे तो उसके अहकामात कैसे मानेंगे? मसलन आप मुझे ना माने तो मेरी बात कैसे मानेंगे? तो जरूरी है कि नबी को माना जाए ताकि उसकी बात भी मानी जाए। इसीलिए नबी को मानना जरूरी है और यही रिसालत है। तुमने अल्लाह को मान लिया, अल्लाह एक है, उसका कोई शरीक नहीं, ना कोई उसकी जात में उसका शरीक है, ना उसकी सिफात में उसका शरीक है, ना उसके अहकाम में उसका शरीक है, किसी में उसका शरीक नहीं है, और उसका रसूल सल्लल्लाहु अलैहि वसल्लम। अब इनको मानो, इनको मानोगे यही तुम्हें खुदा तक पहुंचा दे। तो जब ला इलाहा इल्लल्लाह कहा, अल्लाह की वैदानियत का इकरार किया और मुहम्मदुर रसूलुल्लाह कहा सल्लल्लाहु अलैहि वसल्लम, तो हुजूर अलैहिस्सलातु वस्सलाम की रिसालत का इकरार किया। इसीलिए नबी पाक अलैहिस्सलातु वस्सलाम को जब हुक्म मिला ना, अल्लाह ने फरमाया एलानिया तबलीग फरमाइए, तो सरकार कोहे सफा पर खड़े हो गए और वहां खड़े होकर लोगों को पुकारा। शायर ने लिखा, चढ़ा कोहे सफा पर एक दिन इस्लाम का हादी, नजर के सामने थी पस्त इंसानों की आबादी, निदा दी ऐ कुरैशी औरतों मर्दों इधर आओ, तुम अपने काम धंधे आज तय कर दो, इधर आओ। सबके सब आ गए,
सब आ गए,
खड़े हो गए,
खड़े हो गए।
अब सरकार ने फरमाया, अगर मैं तुमसे ये कह दूं कि इसको हो सार के पीछे पहाड़ों की बुलंद और आहिनी दीवार के पीछे, छुपी है रेदनों की फौज तुम पे वार करने को, घरों के लूटने को शहर के मिसमार करने को।
एक बात मैं तुमसे करता हूँ,
सरकार कोई सभा पर है ना, वो सब नीचे हैं। अगर मैं ये कहूँ कि एक लश्कर जर्रार यहाँ खड़ा है जो अनकरीब तुम पर हमला करने वाला है, घरों को लूट लेगा, शहर को मिसमार कर देगा, तबाह कर देगा, बर्बाद कर देगा, बताओ क्या मेरी बात तुम मान लो? क्योंकि सरकार ऊपर है, मैं पहाड़ के दोनों जानिब देख सकता हूं, इधर भी और उधर भी, और तुम पस्ती में हो। मैं तुमसे कहूंगा कि लश्कर जर्रार है जो हमला करने वाला है, मानोगे? जितने भी खड़े थे सब ने यक जबान होकर कहा, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप सादिक हैं, आप अमीन हैं, आपने आज तक झूठ नहीं बोला। अगर आप कहेंगे हम आपके कहने पर बिन देखे लश्कर को मान लेंगे, लश्कर को हमने नहीं देखा लेकिन आपके कहने पर मान लेंगे। आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर मेरे कहने से बिन देखे लश्कर को मान रहे हो तो फिर मेरे ही कहने से बिन देखे खुदा को भी मान।
भाई लश्कर को नहीं देखा ना, मैं कह रहा हूं तो तुम मान रहे हो,
तो इसी तरह खुदा को नहीं देखा, मैं कहता हूं अल्लाह एक है, उसका कोई शरीक नहीं, और मैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह का रसूल।
अपने आप को पहचानवाया बताया, मुझे मानो, क्योंकि ला इलाहा इल्लल्लाह जिक्र है, मोहम्मद रसूलुल्लाह जाकिर है, ला इलाहा इल्लल्लाह इरशाद है, मोहम्मद रसूलुल्लाह मुर्शिद है, ला इलाहा इल्लल्लाह कलाम है, मोहम्मद रसूलुल्लाह मुतकल्लिम है। अगर ये मुर्शिद को मान लेंगे तो इरशाद को भी मान लेंगे, मुतकल्लिम को मान लेंगे तो कलाम को भी मान लेंगे, हादी को मान लेंगे तो हिदायत को भी मान लेंगे। पता ही चला कि पहले हादी को मानना जरूरी है तब हिदायत को मानोगे, तो पहले नबी को मानना जरूरी है तब अल्लाह को मानोगे, और अगर तुम सिर्फ अल्लाह को मानते रहे और नबी को नहीं माना, इस्लाम में दाखिल नहीं हो सकते। तो ये है अकीदा रिसालत, और नबी की जरूरत इसीलिए है। तो आपने समझ लिया, अब आइए देखें, अल्लाह तबारक व ताला ने जो ये पांच कुव्वतें हवासे खमसा जो हमें अता किए, यही पांच हवास अंबियाए कराम अलैहिम सलाम को भी अता फरमाए, लेकिन हमारे हवासे खमसा में और उनके हवासे खमसा में जमीन आसमान का फर्क। अल्लाह ने जितनी कुव्वतें अंबिया को अता फरमाई, भरपूर अता फरमाई, और उसके साथ साथ उनको मोजजात अता फरमाए, और ऐसे मोजजात कि जिसको देखकर अकल दंग हो जाए, देखने वाला समझ ले कि वाकई ये अल्लाह का नबी है, और मोजजे के माना ही यही है जो अकल को आजिज कर दे, यानी जो चीज अकल में ना आए वही मोजजा है। अगर वो नबी से सादिर हो, उसका सुदूर नबी से हो तो मौजदा है, और वली से हो तो करामत है। अब देखें, अल्लाह तबारक व ताला ने ये मौजदा जो अता फरमाए अंबिया किराम अलैहिस्सलाम को, अब जरा सा इसमें गौर फिक्र करें, हर नबी जो भी आया कोई ना कोई मौजदा लेकर आया। हजरत मूसा अलैहिस्सलाम, बनी इसराइल ने कहा पानी नहीं है, फरमाया अच्छा आपका असा था जमीन पर मारा, कुरान कहता है फन फजरत मिन हुस्नत अशरत आईना, 12 चश्मे जमीन से जारी कर दिए, 12 चश्मे पानी के जारी कर दिए, एक असा मारा लाठी। मौजजा है या नहीं है? हम जमीन की खुदाई करें, बोरिंग कराएं, ये करें वो करें, फिर भी एक ही कुआं निकलेगा, एक ही होगा ना। आपने एक ऐसा मारा, 12 चश्मे जारी कर, फन फजरत मिन हुस्नता अशरत आईना, पियो पानी। हमारा ईमान है बिला शुबा हजरत मूसा अलैहि सलाम का ये मौजजा है कि अपनी लाठी अपना ऐसा मारा तो जमीन से 12 चश्मे जारी कर दिए, लेकिन हजरत मूसा अलैहि सलाम ने वहां से पानी निकाला जहां पानी होता है। भाई जमीन में पानी होता है या नहीं? होता है ना, ये हमारी पूरी जमीन जो है ना ये पानी के ऊपर, पानी के ऊपर। अब आप देखते हैं ना, हम खुदाई करते हैं कहीं 20 फीट, कहीं 40 फीट, कहीं 50 फीट पानी निकल आता, तो इसका मतलब है जमीन के अंदर पानी होता है। बिलाशुबा उनका मौजजा है, उन्होंने एक लाठी मारी, ऐसा मारा, 12 चश्मे जारी कर दिए, लेकिन उन्होंने वहां से निकाला जहां पानी होता है। अब आओ अपने आका की शान देखो, नबी पाक अलैहिस्सलातु वस्सलाम सफर फरमा रही, सहाबा का जम्मे गफीर हुजूर के साथ, एक मकाम पर पहुंचे, पानी खत्म हो गया, सहाबा करते या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पानी नहीं। और आप जानते हैं पानी कितनी बुनियादी जरूरत है, पीने के लिए पानी चाहिए, वुजू के लिए पानी चाहिए, गुस्ल के लिए चाहिए, खाने में चाहिए, पीने में, हर जगह पानी की जरूरत। या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पानी नहीं है, और पानी नहीं तो वुजू नहीं, और वुजू नहीं तो नमाज नहीं। बगैर वुजू नमाज होगी? होगी। कुछ लोगों की हो जाएगी शायद, जब ही नहीं बोल रहे। किसी ने पूछा बगैर वुजू नमाज होती है? एक आदमी ने कहा हाँ होती है। कैसे? कहने मैंने पढ़ी थी, हो गई। ऐसे तो नहीं करते ना आप, बगैर वुजू नहीं। वुजू जरूरी है, बल्कि नमाज के अलावा भी वुजू करो। बुजुर्गों ने फरमाया हमेशा बावजू रहो, जब हाजत से फारिग हो फौरन वुजू करो, नमाज का वक्त हो या ना हो। जो हमेशा वुजू से रहता है उसके ख्यालात पाकीजा हो जाते हैं, फरिश्ते उसके दोस्त हो जाते हैं, आमाल और अफाल और किरदार भी पाकीजा हो जाता है। ठीक। अच्छा, अब पानी की जरूरत। मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया किसी के पास थोड़ा सा पानी हो ले आए। उन्होंने कहा या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक प्याले में पानी है। फरमाया ले आए, ले आए। अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम ने रहमतों बरकतों वाला दस्ते मुबारक उसमें डाल दिया। वो जो प्याला था और उस प्याले में थोड़ा सा पानी था, अल्लाह के हबीब अलैहिस्सलाम ने रहमतों वाला हाथ दस्ते मुबारक उसमें डाला। सहाबा कहते हैं हमने देखा आका की उंगलियों के दरमियान से पानी के चश्मे जारी हो गए, और इतना पानी निकला कि सहाबा ने पिया भी, वुजू भी किया, नमाजें भी पढ़ी, खाने में भी इस्तेमाल किया। आखिर में देखा प्याले में उतना ही पानी था जितना पहले था। कहां से निकला? उंगलियों के दरमियान। अच्छा ये बताओ, दुनिया में सबसे मुकद्दस और बाबरकत पानी कौन सा है? कौन सा है? आबे जमजम। इससे भी ज्यादा एक और मुकद्दस पानी जो सरकार की उंगलियों से निकला, ये उससे भी ज्यादा मुकद्दस, इसलिए कि वो इस्माइल ज़बीहुल्लाह की एड़ियां रगड़ने से निकला है, ये हबीबुल्लाह की उंगलियों के दरमियान से निकला। तो हजरत मूसा अलैहिस्सलाम का मौजज़ा बिलाशुबा मौजज़ा है कि अपनी लाठी मारी, असा मारा, 12 चश्मे जारी कर दिए, लेकिन उन्होंने वहां से पानी निकाला जहां पानी होता है। मेरे आका की शान ये है, वहां से पानी निकाला जहां से पानी का तसव्वुर भी नहीं होता। कभी देखा किसी की उंगलियों से पानी निकला? कभी निकला? आप में से किसी की उंगली से निकला? अगर निकलेगा लोग कहेंगे बीमारी है, जाओ डॉक्टर को दिखाओ, पता नहीं क्या तुम्हारे हाथों में कोई जख्म हो गया, पानी निकल रहा है, यही है ना। लेकिन मेरे आका सल्लल्लाहु अलैहि वसल्लम की शान ये है, हुजूर का मौजज़ा ये है, उस मकाम से पानी निकाला जहां तसव्वुर भी नहीं हो, गुमान भी नहीं हो, अंगुष्ठ मुबारक से पानी के चश्मे जारी हो। तो मौजज़ा ये भी है, मौजज़ा वो भी है। हम किसी मौजज़े का इनकार नहीं करते, लेकिन हम ये बताते हैं हमारे आका की शान क्या है। अब आइए, हजरत सुलेमान अलैहिस्सलाम अपना लश्कर लेकर जा रहे हैं। चींटी कितनी सी होती? उसने देखा हजरत सुलेमान अलैहिस्सलाम का लश्कर आ रहा, तो वो चींटियों की सरदार चींटी थी, चींटियों की सरदार। उसने अपनी चींटियों को बुलाया। कुरान कहता है या अय्युहन नमल उदखिलु मसाकिनकुम ला यहतिमन्नकुम सुलेमान व जुनूदुहु। ऐ चींटियों अपने बिलों में दाखिल हो जाओ, ऐसा ना हो कि सुलेमान अलैहिस्सलाम और उनका लश्कर तुम्हें रोंद डाले। भाई हो सकता है ना, इतनी चींटी क्या नजर आती? हम जब चलते हैं हमें कितनी चींटियां नजर नहीं आती, पैरों के नीचे आ जाती, मर जाती, खत्म हो जाती, इतनी सी मामूली। तो चींटियों की सरदार चींटी जो थी, उसने अपनी चींटियों को बुलाया, आ जाओ बिलों में दाखिल हो जाओ, हजरत सुलेमान अलैहिस्सलाम का लश्कर आ रहा है। लायहतिमन्नकुम सुलेमान व जुनूदुहु, ऐसा ना हो कि वो और उनका लश्कर तुम्हें रौंद डाले। सुलेमान अलैहिस्सलाम ने 3 मील दूर से उसकी आवाज को सुना, किसकी आवाज को? क्यूटी की आवाज। 3 मील दूर से सुना, मुख्तलिफ रिवायत, एक रिवायत में 3 मील दूर। अच्छा, 3 मील दूर से सुना। कुरान ने कहा फतबस्समा दाहिकन, मुस्कुराए, हंस दी, देखो मेरे लश्कर से अपनी चूटियों को कैसे बचा रही। दाखिल हो जाओ, सलमान का लश्कर आ रहा है। फतबस्समा दाहिकन, हंसने लगे, मुस्कुरा दिए। अब बताओ, 3 मील दूर से सुनना उनका मौजजा है या नहीं है? है ना? आपने कभी चींटी की आवाज को सुना? कितने लोग बैठे हैं, किसी ने सुना? कभी उठाकर कान में रख लेना, फिर देखना आवाज आएगी या नहीं, इतनी जोर से काटेगी कि तबीयत साफ हो जाएगी। हम चींटी को उठाकर कान में रख लें, आवाज नहीं, अल्लाह का नबी 3 मील दूर से सुन रहा है ना मुझे, बिला शुबा हमारा ईमान यकीन कामिल। हजरत सुलेमान अलैहि सलाम का मौजजा है कि 3 मील दूर से चींटी की आवाज को सुन लिया, लेकिन हजरत सुलेमान अलैहि सलाम ने जमीन पर रहते हुए जमीन वाली मखलूक की आवाज को सुना। जमीन पर थे ना, और चींटी कहां थी? जमीन पर। तो मौजजा तो है कि 3 मील दूर से सुना, लेकिन वो भी जमीन पर थे जिसकी आवाज को सुना, वो भी जमीन पर। अब आओ अपने आका की शान भी देख लो। नबी पाक अलैहिस्सलाम ने फरमाया, बिलाल जब मैं मेराज पर आसमानों पर गया, शबे मेराज में आसमानों पर गया, जन्नत में मैंने अपने आगे तुम्हारे चलने की आवाज को सुना। तुम्हारे चलने की आवाज को सुना। सरकार कहाँ थे? जन्नत में, और बिलाले हबशी मक्के में। कितना फासला, अंदाजा कोई नहीं कर सकता। जमीन से आसमान तक फासला, फिर एक आसमान से दूसरे आसमान का, दूसरे से तीसरे का, सातों आसमान, फिर सिदरतुल मुंतहा, फिर मकान ला मकान, काबा कौसैन, फिर जन्नत। बल्कि ये तो हमने अंदाजे से कह दिया, न जाने कितनी रिफतें, कितनी बुलंदियां होंगी, तब जाके जन्नत होगी, ये तो हमारा गुमान है ना। फरमाया, मैंने तुम्हारे चलने की आवाज को सुना। बिलाशुबा ये मौजजा है हजरत सुलेमान अलैहि सलाम का कि उन्होंने चींटी की आवाज को 3 मील दूर से सुना, लेकिन उन्होंने जमीन पर रहते हुए जमीन वाली मखलूक की आवाज को सुना। मेरे आका की शान ये है कि खुद जन्नत में है, बिलाल मक्के में है, आवाज वहां सुन रहे, आवाज सुन रहे। उलमा ने लिखा कि अब इसमें 2 इहतमाल हैं, 2। आका ने क्या फरमाया? मैंने अपने आगे तुम्हारे चलने की आवाज को सुना। इंसान चलता है ना, आवाज पैदा होती। उलमा ये कहते हैं कि या तो ये कहो कि जिस वक्त नबी पाक अलैहिस्सलाम जन्नत में थे, मुशायदा फरमा रहे थे, और बिलाल हबशी रदी अल्लाह ताला नु मक्के में चल रहे थे, आका इनके चलने की आवाज को वहां सुन रहे थे, अगर ये कहो तब भी नबी की शान जाहिर होती। और या ये कहो कि जब जन्नती जन्नत में चले जाएंगे, नबी पाक अलैहिस्सलाम जन्नत में दाखिल होंगे, और बिलाल हबशी रदी अल्लाह ताला अन्हु गुलामाना शान से सरकार के आगे अदब से चलेंगे, उस वक्त जो आवाज पैदा होगी, जो आवाज पैदा नहीं हुई, आका ने पहले ही सुन ली। अगर पहली बात मानो तब भी नबी की शान जाहिर होगी, दूसरी बात मानो तब भी नबी की शान जाहिर। अल्लाह तबारक व ताला ने जितने मौजजात दीगर अंबिया इकराम अलैहिस्सलाम को अता फरमाए, उससे बढ़कर नबी पाक अलैहिस्सलाम को अता फरमाए। अब आइए, कुव्वत शाम्मा, सूंघने की कुव्वत, हम सूंघते हैं ना। हजरत याकूब अलैहिस्सलाम हजरत यूसुफ अलैहिस्सलाम के गम में रोते रहे, मशहूर वाक़ा, तफसील की जरूरत नहीं। उनके भाई उनको ले गए, उनकी कमीज़ उतारी, एक भेड़िए को ज़िबा किया, उसका खून लगाया, उनको कुएं में फेंका, रोते हुए आ गए, अब्बा जान भाई को भेड़िया खा गया, भेड़िया खा गया। हजरत याकूब अलैहिस्सलाम तो नबी थे, वो तो ज़ाहिर और बातिन को यकसा देखते थे,
ان پہ تو سارے حالات منکشف تھے. آپ نے ایک جملہ فرمایا, بھیڑیا کھا گیا. ہاں جی ہمارے بھائی کو بھیڑیا کھا گیا, یہ دیکھیں یہ اس کی قمیض, یہ خون لگا ہے. فرمایا اتنا سمجھدار بھیڑیا میں نے نہیں دیکھا جس نے پہلے قمیض اتاری پھر کھایا. ارے کوئی درندہ حملہ کرتا ہے تو کپڑے پھٹیں گے یا نہیں پھٹیں گے؟ ظاہر ہے انسان ایک جھوٹ بولتا ہے تو 70 جھوٹ بولنے پڑتے ہیں, اور ایک سچ بول دے تو اسی میں امن ہے. انہوں نے سوچا کہ ہم جا کر یہ دکھا دیں گے, ہمارے باپ یقین کر لیں گے. یہ نہیں پتا کہ وہ تو باپ ہیں, باپ باپ تمام بیٹوں کو جانتا ہے, اور وہ باپ بھی وہ جو نبی, اور نبی کا مقام جو ظاہر اور باطن کو دیکھے. جیسے چہرے کو دیکھے ایسے دل کو بھی دیکھے. جس پر وہی نازل ہو اس سے جھوٹ بول رہے ہو. خیر وہ سمجھ گئے کہ میرا بھی امتحان شروع ہو گیا, یوسف کا بھی امتحان شروع ہو. روتے رہے ان کے غم میں, بینائی زاہل ہو گئی, نابینا ہو گئی. پھر عرصہ دراز کے بعد ادھر حضرت یوسف علیہ السلام کا امتحان مکمل ہوا, اس آزمائش میں وہ کامیاب ہوئے. کبھی تو کنویں میں تھے, کبھی بازار میں بیچا گیا, اور کبھی مصر کے بادشاہ بن گئے. اللہ کی شان ہے نا, کنویں سے نکال کر مصر کا بادشاہ بنا دیا. وہ جس کو چاہے جیسا چاہے وہ کر دے. وہ ہر چیز پر, اپنے ہر چاہے پر قادر. ان اللہ علی کل شیء قدیر, اللہ تعالیٰ اپنے ہر چاہے پر قادر ہے, جو وہ چاہے کر سکتا ہے. اب ان کے بھائی پہنچے, غلے کی کمی ہوئی. حضرت یوسف علیہ السلام نے بھائیوں کو پہچان لیا, یہ نہیں پہچان سکے. انہوں نے تو سوچا کہ ہم نے تو ڈال دیا تھا کنویں میں, مر گئے ہوں گے, ختم ہو گئے ہوں گے. لیکن یہ نہیں پتا کہ مارنے والے سے زیادہ بچانے والا زبردست, اس کی طرف سے جس کے لیے موت لکھی ہو اسے کوئی بچا نہیں سکتا, اور اس کی طرف سے جس کے لیے زندگی لکھی ہو اسے کوئی مار نہیں سکتا. موت اور حیات اللہ نے اپنے دست قدرت میں رکھی. بہرحال قصہ مختصر یہ کہ جب یہ چلنے لگے, آپ نے اپنا تعارف کرا دیا. اب انہوں نے دیکھا, معافی مانگنے لگے. بہرحال جو کچھ ہوا, پوچھا باپ کا حال کیا ہے. یوسف تمہارے غم میں روتے روتے ان کی بینائی زائل ہو گئی. فرمایا اچھا, اپنی قمیض دی, کہا جاؤ یہ لے جاؤ, جا کر میرے باپ کے چہرے پر ڈال دینا, بینائی واپس آ جائے. قرآن میں ذکر, اذهبوا بقمیصی هذا فالقوه على وجهي ابھی یاتی بصیرہ, میری قمیض میرے والد کے چہرے پر ڈال دینا, آنکھیں روشن ہو جائیں گی. انہوں نے کہا اچھا, اب یہ قمیض لے کر چلے. ابھی یہ یہاں سے چلے ہیں, سینکڑوں میل کا فاصلہ ہے. ادھر حضرت یعقوب علیہ السلام فرماتے ہیں, انی لاجد ریح یوسف, مجھے یوسف کی خوشبو آ رہی, یوسف کی خوشبو آ رہی ہے. گھر والوں نے کہا یوسف, ارے اس کو تو مرے ہوئے کتنے سال ہو گئے, وہ تو بھیڑیا کھا گیا. نہیں نہیں, انی لاجد ریح یوسف, مجھے یوسف کی خوشبو آ رہی ہے. لولا ان تفندون, اگرچہ تم مجھے بہکا ہوا نہ سمجھو, میں یہی کہوں گا خوشبو آ رہی. قمیض قریب آ رہی ہے, خوشبو بڑھتی جا رہی ہے. کبھی آپ نے, اب سینکڑوں میل تو خیر بہت دور کی بات ہے, کبھی آپ نے ایک محلے کی خوشبو دوسرے محلے میں سونگی؟ کبھی ایسا ہوا کہ آفس میں بیٹھے ہیں وہیں سے سونگ لیا, بیگم نے آج قورمہ پکایا ہے, ہوا نہیں. ہاں یہ ہو سکتا ہے کہ گھر میں داخل ہوئے تو بریانی کی خوشبو آ گئی ہے نا, بریانی کا نام سن کے تو سب خوش ہو گئے ماشاءاللہ, پتہ نہیں آج ہے بھی یا نہیں. خیر کچھ نہ کچھ ملے گا. یہ تو ہو سکتا ہے نا کہ گھر میں آ جائے, لیکن سینکڑوں میل دور خوشبو. انی لاجد ریح یوسف, مجھے یوسف کی خوشبو آ رہی ہے. لولا ان تفندون, اگرچہ تم مجھے بہکا ہوا نہ سمجھو. گھر والے چپ ہو گئے. خیر وہ چلتے 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 پہنچے, گھر میں داخل ہوئے. حضرت یوسف علیہ السلام کی قمیض حضرت یعقوب علیہ السلام کے چہرے پر ڈالی. قرآن کہتا ہے فرتد بصیرا, ان کی آنکھیں روشن, ان کی آنکھیں روشن ہو گئیں. اب بتاؤ قمیض نے شفا دی یا نہیں دی؟ دی نا. یہ کہتے ہیں اللہ کے سوا کوئی شفا نہیں دے سکتا, جو شفا دے وہ خدا، غیر اللہ شفا نہیں دے سکتا، اس لیے تم مزاروں پر نہ جاؤ، شفا نہیں ملے گی، بزرگوں کے پاس نہ جاؤ شفا نہیں ملے گی، تعویذ نہیں لو شفا نہیں ملے گی، دم نہیں کراؤ شفا نہیں ملے گی، اس لیے کہ شفا دینا صرف اللہ کا کام ہے، غیر اللہ شفا نہیں دے سکتا۔ ہم یہ پوچھتے ہیں بتاؤ قمیض اللہ ہے یا غیر اللہ ہے؟ کیا ہے؟ غیر اللہ ہے۔ غیر اللہ نے شفا دی یا نہیں دی؟ تو قمیض کو کچھ کہو نہ کہو، جس کی قمیض ہے اسے کیا کہو گے؟ جس کی قمیض ہے اسے کیا کہو گے؟ ارے اسی کے جسم سے مس ہونے کی وجہ سے قمیض میں یہ وس پیدا ہوا کہ اس نے ایک انسان کی، ایک نبی کی آنکھوں کو پھر روشن کر دیا۔ تو یہ تو سب بے وقوفی کی بات ہے، ناسمجھی کی بات ہے، لا علمی کی بات ہے۔ ہمارا عقیدہ اہل سنت کا یہی ہے، ہم کل بھی آپ کو بتا چکے ہیں، اہل سنت کا عقیدہ سمجھو پھر فتویٰ لگاؤ۔ اہل سنت کا عقیدہ یہی ہے، شفا دینے والا اللہ ہے، ذریعہ نبی اللہ ہے، شفا دینے والا اللہ ہے، ذریعہ ولی اللہ ہے۔ اللہ نے یہ سارے ذریعے بنا دیے، یہ عالم اسباب ہے، ہم سب ایک دوسرے کے محتاج ہیں، صرف ایک ذات ہے جو کسی کی محتاج نہیں، اور وہ خالق کائنات کی ذات۔ ٹھیک ہے نا؟ اچھا، اب معجزہ بلا شبہ یہ تھا کہ انہوں نے سینکڑوں میل دور سے خوشبو کو سونگا۔ کس کا معجزہ؟ حضرت یعقوب علیہ السلام۔ ہم مانتے ہیں، ہمارا ایمان، سینکڑوں میل دور سے اپنے بیٹے حضرت یوسف علیہ السلام کی خوشبو کو سونگ لیا، بلا شبہ ان کا معجزہ تھا، لیکن انہوں نے زمین پر رہتے ہوئے زمین والے کی خوشبو کو سونگا۔ اب آؤ اپنے آقا کی شان بھی دیکھ لو، حضرت یعقوب علیہ السلام نے سینکڑوں میل دور سے یوسف علیہ السلام کی خوشبو کو سونگا، بلا شبہ ان کا معجزہ تھا، لیکن وہ بھی زمین پر تھے، جن کی خوشبو کو سونگا وہ بھی زمین پر۔ میرے آقا صلی اللہ علیہ وسلم کی شان یہ ہے، فرمایا جبریل سدرا سے چلنے کا ارادہ کرتے ہیں، میں خوشبو سونگ لیتا ہوں۔ سدرا سے چلنے کا ارادہ کرتے ہیں، میں خوشبو سونگ لیتا ہوں۔ سدرا کہاں ہے؟ زمین پر، پہلے آسمان پر، ساتوں آسمانوں کے بعد سدرہ، وہاں سے ابھی وہ چلنے کا ارادہ کر رہے ہیں، آقا فرما رہے ہیں میں خوشبو سونگ لیتا ہوں۔ یہ شان ہے نبی پاک علیہ الصلوۃ والسلام کی، اللہ نے جتنے معجزات دیگر انبیاء کرام علیہ السلام کو عطا فرمائے، اس سے بڑھ کر نبی پاک علیہ الصلوۃ والسلام کو عطا فرمائے۔ حضرت داؤد علیہ السلام، ان کا ایک معجزہ تو یہ تھا کہ ان کی آواز بڑی خوبصورت تھی، جب زبور کی تلاوت کرتے تھے در و دیوار وجد میں آ جاتے تھے، کیفیت تاریخ ہو جاتی۔ انسان تو انسان، چرند پرند حیوان، جمادات نباتات سب جھومنے لگتے تھے، ایسی آواز اللہ نے تفر۔ اور ایک معجزہ یہ تھا، ان کے ہاتھوں میں ایسی قوت اللہ نے دی تھی کہ لوہا جب اپنے ہاتھ میں لیتے تھے جیسے چاہتے تھے موڑ لیا کرتے، ان کے ہاتھ میں لوہا آتے ہی بالکل نرم ہو جاتا۔ یہ حضرت داؤد علیہ السلام کا معجزہ ہے، اور میرے آقا صلی اللہ علیہ وسلم کی شان یہ تھی، جب سخت پتھروں پر چلتے تھے پتھر نرم ہو جاتے تھے، قدم مبارک کا نشان بن جاتے۔ سرکار کے جو نشانے قدم ہیں نا، یہ بنائے نہیں گئے ہیں، کسی نے تراشے نہیں ہیں، آقا نے قدم رکھا، پتھر نے سینہ نرم کر لیا، نشانے قدم اپنے اوپر لے لی۔ جس جس پتھر پر نشانے قدم ہے وہ پتھر موجود ہے یا نہیں؟ ہے نا؟ اور اس کے ساتھ کے کتنے پتھر تھے، ختم کر دیے گئے، توڑ دیے گئے، یہی حال مقام ابراہیم کا بھی ہے۔ پتھر نے بتا دیا، سنو نبی کے قدموں سے نسبت رکھ لو، تمہارا نشان بھی باقی رہے گا، تمہارا نشان باقی رہے گا۔ اگر اپنا نشان باقی رکھنا چاہتے ہو، نبی کے قدموں سے نسبت رکھ لو، تمہارا نشان بھی قیامت تک باقی رہے۔ اللہ تبارک و تعالیٰ نے اپنے حبیب پاک صلی اللہ علیہ وسلم کو کتنے ایسے معجزات عطا فرمائے۔ اچھا، انبیاء کرام علیہ السلام کے معجزات، ان کا تعلق زمین سے، اور میرے آقا صلی اللہ علیہ وسلم کو کثیر تعداد میں معجزات عطا فرمائے جن کا تعلق زمین سے بھی، آسمان سے بھی، جنت سے بھی، سدرہ سے بھی، کہاں کہاں سے ان کا تعلق، کیونکہ نبی پاک علیہ الصلوۃ والسلام ہر جگہ کے ہر مخلوق کے رسول ہیں، زمینوں کے رسول، آسمانوں کے رسول، چاند کے رسول، سورج کے رسول، ستاروں کے رسول، جانوروں کے رسول، انسانوں کے رسول، جمادات، حیوانات، نباتات، جتنی مخلوقات اس کائنات میں ہیں حضور علیہ الصلوۃ والسلام سب کے رسول. جہاں جہاں تک خدا کی ربوبیت ہے وہاں وہاں تک مصطفیٰ کی رسالت. جس طرح کائنات کا کوئی ذرہ اللہ کی وحدانیت سے خالی نہیں، اسی طرح کائنات کا کوئی ذرہ میرے آقا کی رسالت سے خالی نہیں. اور یہی نہیں کہ ہم کہہ رہے ہیں کہ رسول ہے، ان چیزوں نے تسلیم کیا کہ ہمارے رسول ہیں، ان چیزوں نے بھی تسلیم کیا. میں نے کوئی ایسے جوش خطابت میں نہیں کہہ دیا چاند کے رسول، سورج کے رسول. سرکار نے معجزات دکھائے نا، چاند کو دو ٹکڑے کیا، سورج کو واپس پلٹایا، بادلوں نے آ کر بارش برسائی، درختوں نے آ کر سجدہ کیا اطاعت کی، جانوروں نے سر جھکایا اطاعت کی. یہ سارے معجزات ہیں نبی پاک علیہ الصلوۃ والسلام کے. ارے معجزات تو بعد میں دکھائے، بچپن کی کیفیت یہ تھی. حضرت حلیمہ سعدیہ فرماتی ہیں کہ میں نے دیکھا نبی پاک علیہ الصلوۃ والسلام اپنے جھولے میں، میں نے چاند کی طرف دیکھا تو کبھی ادھر ہوتا ہے کبھی ادھر ہوتا. آپ نے چاند کو ادھر ادھر ہوتے ہوئے دیکھا، اب وہ حیران ہو گئی، عجیب و غریب منظر دیکھا، چاند کبھی ادھر ہوتا ہے کبھی ادھر، میں دیکھ رہی ہوں یہ کیا ہے. جب نیچے دیکھا تو نبی پاک علیہ الصلوۃ والسلام اپنے جھولے میں ہیں، مبارک انگلی جب ادھر کرتے ہیں چاند ادھر ہو جاتا ہے، ادھر کرتے ہیں چاند ادھر ہو جاتا ہے. چاند بھی ادھر ادھر ہو کر بتا رہا ہے میرے رسول ہیں صلی اللہ علیہ وسلم. اسی منظر کو شاعر نے بڑے پیارے انداز میں بیان کیا، وہ لکھتے ہیں چاند جھک جاتا جدھر انگلی اٹھاتے مہد میں کیا ہی چلتا تھا اشاروں پر کھلونا نور کا، کیا ہی چلتا تھا اشاروں پر کھلونا نور کا. بچے کھیلتے ہیں نا کھلونوں سے، آقا چاند سے کھیل رہے ہیں. اور کیوں کھیل رہے ہیں؟ اس لیے پھر اگلے مصرے میں وہ بیان کرتے ہیں آقا کیوں کھیل رہے ہیں.
کھیلتے تھے چاند سے بچپن میں آقا، اس لیے یہ سراپا نور تھے اور وہ کھلونا نور کا، یہ سراپا نور تھے اور وہ کھلونا نور کا.
چاند سے کھیل رہے، چاند نے ادھر ادھر ہو کر بتایا میرے رسول ہیں، سورج نے واپس پلٹ کر بتایا میرے رسول ہیں، جانوروں نے اطاعت کر کے بتایا میرے رسول ہیں. ایک عربی آتا ہے، اے محمد صلی اللہ علیہ وسلم آپ اللہ کے نبی ہیں. فرمایا ہاں. کہ یہ درخت جو ہے اس کو یہاں بلائیے، اگر یہ درخت یہاں پر آ جائے تو میں مان لوں گا آپ اللہ کے نبی. اب بتاؤ درخت کبھی اپنی جگہ سے ہلا ہے؟ سرکار نے فرمایا ٹھیک، جاؤ درخت سے جا کر کہو تجھے اللہ کا نبی بلا رہا. اس نے کہا اچھا، گیا جا کر کہتے ہیں درخت تجھے اللہ کا نبی بلا رہا ہے. درخت جھومنے لگا، آج تو آقا نے بلایا، آج تو ماوا نے بلایا ہے، آج تو ملجا نے بلایا ہے، آج تو میرے نبی نے بلایا ہے. اپنی جڑوں کو سمیٹا، زمین کو چیرتا ہوا آقا کی بارگاہ میں پہنچ گیا اور کہتا ہے الصلاۃ والسلام علیک یا رسول اللہ صلی اللہ علیہ وسلم. اطاعت کی نا، جانتا ہے میرے رسول صلی اللہ علیہ وسلم.
نبی پاک علیہ الصلوۃ والسلام نے 100 اونٹ اپنے دستے مبارک سے ذبح کی.
اب آپ جانتے ہیں نا ایک اونٹ ذبح کرنے میں کتنی دشواری ہوتی. ابھی بقرعید گزری ہے نا, دیکھا ہوگا کہیں نہ کہیں اونٹ, پتہ چلا کوئی پیر باندھنا بھول گیا تو اس نے ایسی لات ماری کہ قصائی صاحب دور جا کے گرے. کسی بچے کے لات پڑ گئی تو وہ دور جا کے گرا. اب ظاہر ہے اس کی جان لے رہے اور وہ دیکھ رہا ہے کہ مجھے ذبح کیا جا رہا ہے, میری گردن پہ چھری چلے گی, وہ کیسے یہ مانے گا, کیسے برداشت کرے گا. اسی طرح گائے ہو, بکری ہو, دمبا ہو, کوئی بھی جانور ہو, اس کو جب پتہ چلے چھریاں نظر آتی ہیں تو موت سامنے نظر آتی ہے یا نہیں, نظر آتی ہے نا. اسی لیے اگر باندھا نہ جائے, اور پھر جانور بھی اونٹ کتنا بڑا جانور. اب آقا کی شان دیکھو, صحابہ کہتے ہیں ہم نے دیکھا نبی پاک علیہ الصلوۃ والسلام دستے مبارک میں چھری پکڑے ہوئے ہیں, اونٹ بڑھ بڑھ کر آپ کے سامنے آ رہے ہیں. آقا کے دستے مبارک سے ذبح ہونا, رحمت للعالمین کے دستے مبارک سے ذبح ہونا ہے. ایک آیا اس کو ذبح کر دیا, دوسرا آیا اس کو کر دیا, تیسرا آیا, اونٹ ایک کے بعد ایک بڑھ چڑھ کر آگے بڑھ رہے ہیں اور اپنی جانیں پیش کر رہے ہیں. وہ بھی جانتے ہیں ہمارے رسول ہیں صلی اللہ علیہ وسلم. جنگ خندق کے موقع پر ایک چٹان ظاہر ہوئی. آپ نے سنا ہے نا کہ جب کافروں نے جنگ کا ارادہ کیا اور خبر پہنچی مدینہ طیبہ, تو ظاہر مسلمانوں کی حالت ایسی نہیں تھی کہ اس پر جنگ کی جائے, سامان حرب اور دیگر چیزیں نہیں تھیں. تو حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ نے یہ تجویز پیش کی کہ پورے شہر کے گرد خندق کھود دی جائے, جو چوڑی بھی ہو اور گہری بھی, یعنی اتنی چوڑی ہو کہ گھوڑا اسے پھلانگ نہ سکے, ورنہ اگر چھوٹی ہوگی تو ظاہر ہے گھوڑا دوڑاتے ہوئے آئے گزر گئے اوپر سے. سرکار نے فرمایا ٹھیک ہے, تجویز کو پسند کیا. 10-10 صحابہ کے لیے ایک ایک جگہ مقرر کر دی, اتنی جگہ یہ 10 صحابہ کھو دیں گے, اتنی جگہ یہ 10, اتنی جگہ یہ 10, سب پہ لگ گئے ساتھ کھود رہے. اور جانتے ہو موسم کیسا تھا, سخت سردی, کانپ رہا انسان. سخت سردی میں آپ سے کہا جائے یہ گڑا کھودو, نہیں بھائی نہیں میں نہیں کھودتا, میں تو جا کے لیٹوں گا. قربان جاؤ ان صحابہ کے, نبی نے ایک حکم دیا, سب کے سب تیار ہو. اور بھوکے بھی ہیں, پیاسے بھی ہیں, کئی دن سے کچھ کھایا بھی نہیں ہے. حضرت جابر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں نا کہ میں نے جب یہ حالت دیکھی تو میں دوڑا ہوا اپنے گھر گیا, ایک بکری کا بچہ ذبح کیا, اس کا گوشت بنایا, بیگم سے کہا اسے تیار کرو, میں آقا کو لے کر آتا ہوں. آئے یا رسول اللہ صلی اللہ علیہ وسلم, فدا کا امی و ابی, حضور میرے ماں باپ قربان, میں نے ایک بکری کا بچہ ذبح کیا, مطلب کوئی بہت بڑا اہتمام نہیں کیا. اب ظاہر ہے بکری کے بچہ اس میں کتنا گوشت ہوگا. آپ آ جائیں اور چند صحابہ کو, اب ظاہر ہے پورا لشکر تو نہیں کھا سکتا. سرکار نے فرمایا اچھا چلو, ابو بکر عمر عثمان و علی کو بلا لو, سلمان فارسی, بلال حبشی, صہیب رومی, عبداللہ ابن مسعود, جتنے بھی ہیں سب کو بلا لو, جابر نے ہماری دعوت کی ہے. اب آپ ذرا سوچیں, اگر آپ دعوت کریں بکری کا بچہ ذبح کریں اور پورا لشکر پہنچ جائے, تب بھائی مہمان کے لیے ایک بے عزتی کی بات ہے نا, وہ سوچے کہ بھائی میں نے تو ایک مختصر اہتمام کیا ہے اور اتنے لوگ آئیں کیسے ہوگا. سرکار نے سب کو دعوت دے دی, سب چلے, حضور علیہ الصلوۃ والسلام چل رہے ہیں صحابہ پیچھے. اب ان کی پریشانی, کہتے میں بہت پریشان ہوا اور میں نے سوچا کہ میں دوڑ کر اپنی بیوی کو بتا دوں کہ ہم نے جتنا پکایا ہے اس سے زیادہ لوگ آ رہے ہیں. سرکار دو عالم علیہ الصلوۃ والسلام جا رہے ہیں, یہ ساتھ ساتھ چل رہے ہیں, صحابہ بھی ساتھ ساتھ چل رہے ہیں. انہوں نے تھوڑا سا راستہ بدلا, دوڑ لگائی, گھر پہنچے اور جا کر بیگم سے کہا سنو ہم نے تو ایک معمولی سا بچہ بکری کا ذبح کیا, گوشت بنایا,
और तुमने ये हांडी पकाई और मैंने आका से कहा था सिर्फ आपके लिए दावत है और चंद सहाबा, हुजूर ने पूरे लश्कर को दावत दे दी। अब सुनो उस सहाबिया का जवाब, उसका ईमान, नबी से मोहब्बत और नबी पर ब्लैंक फेथ। एक सवाल किया, दावत तुमने दी है या उन्होंने दी? गौर कर, कुर्बान जाओ उन सहाबियात के ईमान पर। बीवी कहती है मियां से, दावत तुमने दी है या उन्होंने दी है? कहा उन्होंने दी है। कहा फिर फिक्र की जरूरत नहीं, वो खुद ही खिलाएंगे। फिर फिक्र की जरूरत नहीं है, वो खुद ही खिलाएंगे। और हकीकत यही थी। नबी पाक अलैहिस्सलातु वस्सलाम पहुंच गए, फरमाया हांडी कहाँ है? सरकार यहाँ है। लोहे दहन उसमें डाल दिया। आटा कहाँ है जहाँ रोटियां पकेंगी? यहाँ है। आटे में भी लोहे दहन मिला दिया। घर भी छोटा था, सारे सहाबा आ नहीं सकते थे। फरमाया दस दस सहाबा आए, खाना खाएं चले जाएं, फिर दस आए फिर खाना खाएं चले जाएं। इसी तरह दस को बुलाया, कहा इस हांडी को खोल के मत देखना, निकाल कर देती रहो। सालन निकाल कर देती रही, रोटियां पकती रही, खाते रहे जाते रहे। पूरे लश्कर ने खा लिया, हांडी में उतना ही था जितना पहले, उतना ही था जितना पहले। फिर आका ने तनाफुल फरमाया, कहा जाबिर तुम खा लो, तुम्हारे घर वाले खा ले। नबी पाक अलैहिस्सलातु वस्सलाम ने बता दिया, तुम हमें नहीं खिला रहे, हम तुम्हें खिला रहे। अरे तुम खिलाते तो तुमने तो थोड़ा सा पकाया था, ये हमारी शान है, पूरे लश्कर को भी खिला दिया और तुम्हारे लिए भी उतना छोड़ दिया जितना तुमने बचाया। बरकत है ना? क्यों ना हो, जिनके नाम में बरकत है, जिनके जिक्र में बरकत है, उनके लुआबे दहन में बरकत है, तो जहां वो खुद तशरीफ ले जाए वहां बरकत है, क्यों ना? पहले सब यसरब कहते थे, मेरे आका ने कदम रख दिया, फरमाया यसरब नहीं है, ये मदीना। आज सारी बरकतें मदीने में हैं, सारी रहमतें मदीने में हैं, सारी अजमतें मदीने में हैं, सारी रिफातें मदीने में हैं, सारी नेमतें मदीने में हैं, इसलिए कि जिसके दम से ये सब कुछ है वो खुद मदीने में। तो उस जंगे खंदक में भूखे हैं सहाबा, खुदाई कर रहे हैं। पसीनों में शराब और है, खुदाई कर रहे हैं। ठंडी हवा चल रही है, खुदाई कर रहे हैं। मौसम सख्त सर्द है, खुदाई कर रहे हैं। क्यों? नबी का हुक्म है। खोदते खोदते एक चट्टान आ गई, अब वो टूटे नहीं किसी से। होता है ना कभी, जैसे जमीन होती बीच में कोई चट्टान आ जाती, कुदाले मारी कुदाले टूट गई, चट्टान नहीं टूटी। फिर पहुंचे आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम के पास, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, फिदा का उम्मी व अबी, हुजूर मेरे माँ बाप कुर्बान। क्या हुआ? सरकार ये चट्टान जो है ये टूट नहीं रही। फरमाया अच्छा, खुद तशरीफ लाए, अपने दस्ते मुबारक में कुदाल ली, उठाई, अल्लाह अकबर कहकर जैसे ही तरफ लगाई आधा टुकड़ा टूट गया और एक चमक निकली, रोशनी निकली। फरमाया अल्हम्दुलिल्लाह, मुझे यमन की चाबियां दे दी गई। दोबारा कुदाल उठाई, अल्लाह अकबर कहा, फिर जरब लगाई, फिर एक हिस्सा टूट गया। फरमाया अल्हम्दुलिल्लाह, मुझे शाम की चाबियां दे दी गई। तीसरी मर्तबा कुदाल उठाई, अल्लाह अकबर कह के फिर जरब लगाई, बाकी चट्टान भी तोड़ दी। फरमाया अल्हम्दुलिल्लाह, मुझे फारस की चाबियां दे दी, तोड़ दिया। ये ताकत अल्लाह ने अपने नबी को अता फरमाई। अच्छा, लोग हंसने लगे, जो काफिर थे उनको जब पता चला वो हंसे, लो भाई खाने के लिए इनके पास है नहीं, पेट पे पत्थर बांध रहे हैं, भूखे हैं, और कहते हैं शाम की चाबियां दे दी, यमन की चाबियां दे दी, फारस की चाबियां दे दी, ये कैसे हो सकता है? लेकिन वक्त ने बताया कि जो जो लफ्ज मेरे नबी की जबान से निकला था वो हकीकत बनकर रहा। ये सारे मुल्क फतह हुए और इस्लामी हुदूद में शामिल हुए। नबी ऐसे कोई नहीं कहता कि अपनी मर्जी से कह दिया। कुरान ने कहा वमा यंतिकु अनिल हवा इन हुवा इल्ला वहयू युहा, हमारा महबूब नहीं बोलता मगर वही इलाही के साथ। जो हम उनकी तरफ वही करते हैं वो तुम्हारी तरफ पहुंचा देते। तो ये शान नबी पाक अलैहिस्सलातु वस्सलाम। एक पहलवान था जिसका नाम था रकाना, बड़ा मजबूत ताकतवर लंबा चौड़ा, और उसको ये घमंड था कि मुझे कोई शख्स नहीं दे सकता। होते ना बहुत से ऐसे कि जी मुझे तो कोई मार ही नहीं सकता, आज तक जंग में मुझसे कोई जीता ही नहीं। नबी पाक अलैहिस्सलाम चहल कदमी फरमाते हुए उसके इलाके तक चले गए। वो मिल गया, उसको पता तो था कि इन्होंने दावा किया है मैं अल्लाह का नबी हूं। कहते हैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप अल्लाह के नबी हैं? फरमाया हाँ। मेरे साथ कुश्ती करें, मुझे पछाड़ दें, गिरा दें, शिकस्त दे दें, मैं मान लूंगा अल्लाह के नबी। अब बताओ ये कोई बात हुई? कोई अकल में आने वाली बात है कि आप मुझे कुश्ती करें, मुझे गिरा दें तो मैं आपकी नबूवत को मान लूं? भाई सरकार फरमाते बेवकूफ, मैं कोई कुश्ती लड़ने के लिए आया हूँ? मैं तो हिदायत पहुंचाने के लिए आया हूँ, मैं तो अल्लाह का नबी हूँ। लेकिन आका ने ऐसा नहीं फरमाया। सरकार जानते थे कि बेवकूफ है, ये नहीं समझेगा, ये जिस फन का माहिर है इसको उसी तरह जवाब देना चाहिए। उसने कहा मुझसे लड़े, कहाँ आ जाओ तैयार। बड़ा हैरान हुआ, अच्छा आप तैयार हैं? कहाँ तैयार हैं? देख ले, मुझे आज तक किसी ने गिराया नहीं है, मुझे कोई पछाड़ नहीं सका, मेरी ताकत, मेरी हिम्मत, मेरा कद, मेरा जिस्म। कहा भाई तुम कह रहे हो ना कि तुम मान लोगे, तो आ जाओ। आया, आका ने यूं पकड़ा, उठा के फेंक दी। अब जब जाकर गिरा तो हैरान होकर देखते हैं कि ये क्या बात हुई, आपने तो ऐसे फेंक दिया जैसे किसी बच्चे को फेंक देते। फरमाया तो भाई कुश्ती में तो यही होता है। नहीं नहीं, मैं अभी संभला नहीं था, मैं जरा संभल तो जाऊं। आगे पीछे हुआ, हाथ आगे पीछे किए, टांगे किए, आइए। सरकार ने फरमाया आओ। जैसे ही आया आपने उसको पकड़ा, फिर उठा के फेंक दिया। फिर हैरान हुआ, अरे आज तक तो मुझे किसी ने गिराया नहीं, ये कैसे, देखने में तो ये लगते नहीं ऐसे। अच्छा एक मर्तबा और, तीसरी मर्तबा, बस आखिरी, मुझे आज तक किसी ने नहीं गिराया, हमने तो गिरा दिया ना, नहीं मैं संभला नहीं था। आखिरी मर्तबा, ठीक है आ जाओ। फिर आया लंबा चौड़ा होकर, टांगे सीधी की, हाथ सीधे की, हाथ पैर चलाए जैसे पहलवान चलाते हैं, उछल कर आपके सामने आया। मेरे आका ने यूं पकड़ा और यूं बच्चे की तरह उठा के फेंक दिया। कहता वाकई इस फन में भी आप इमाम हैं। अल्लाह ने नबी को जितनी कुव्वतें अता फरमाई हैं आम इंसानों से बढ़कर अता फरमाई, आम इंसानों से बढ़कर अता फरमाई। लोग कहते जी नबी हमारी तरह, ऐसा नहीं है। अल्लाह तबारक व ताला जिसे नबी बनाता है, और याद रखो नबी बनाना ये अल्लाह की शान है, कोई खुद नहीं बन सकता, कोई मेहनत करके वली बन सकता है, चिल्ला कशी करके विलायत के किसी मकाम पर पहुंच सकता है, नबी नहीं बन सकता। और नबी तो दूर की बात है, सहाबी नहीं बन सकता, सहाबी नहीं बन सकता। खैर फिर मौजू अलग हो जाएगा, वो फिर हम जब खत्म नबुवत का जिक्र करेंगे तो उसमें फिर ये बताएंगे कि नबी किस तरह अल्लाह तबारक व ताला अपने नेक बंदों को इस मनसब के लिए मुंतखब फरमाता है, और जो खुद ब खुद बने वो नबी नहीं होता, वो शैतान होता है, इसके अलावा कोई हो ही नहीं सकता। खातमुन नबियीन हुजूर अलैहिस्सलाम की जात। अल्लाह तबारक व ताला की हिकमत देखिए कि उसने जिस दौर में अंबिया को भेजा उस दौर के तकाजों को पेश नजर रखकर भेजा। मसलन हजरत मूसा अलैहि सलाम जिस दौर में आए तो जादू का चर्चा था, जादूगर बहुत थे और बड़े बड़े करिश्मे दिखाते थे, हम ये कर सकते हैं, हम वो कर सकते हैं। हजरत मूसा अलैहि सलाम उस दौर में आए, चुनाचे जब आपने ऐलान किया और फिरौन के दरबार में जादूगर आए, फिरौन ने बुलाया जादूगरों को, वो सब आए, उन्होंने आकर रस्सियां फेंकी, वो सारी रस्सियां जो थी सांप बन गई, और सांप बनकर इधर उधर दौड़ने लगे, कोई इधर कोई इधर, लोग डर गए। अल्लाह ने फरमाया मूसा जो लाठी तुम्हारे पास है ऐसा इसे फेंक दो। मूसा अलैहि सलाम ने फेंक दी, जैसे ही फेंका वो लाठी एक बहुत बड़ा इजहा बनी और उसने मुंह फाड़ कर सबको खा गए। मुंह फाड़ा ना, खोला, जितने सांप थे सबको निगल लिया। अल्लाह ने फरमाया मूसा इसे पकड़, खुजहा वला तखफ सनुईद वहा सीरतहन उला। मूसा डरो नहीं, इसे पकड़ लो, हम इसे वापस उसी शक्ल पे लौटा देंगे। मूसा अलैहि सलाम ने जैसे ही पकड़ा वो फिर लाठी बन गई। वो लोग हैरान रह गए, अरे ये क्या हुआ। और जब वो लाठी अजदहा बनी ना और उसने मुंह फाड़ा, उसका जबड़ा इतना बड़ा था जितना फिरौन का महल, ऐसा लगता था पूरा महल वो निकल जाएगा। तो फिरौन डरा, कहता है मूसा बचाओ, मूसा बचाओ। पहले तो कहते मैं खुदा हूं, कहते मूसा बचाओ। फिरौन था लेकिन जानता था मुश्किल में नबी बचा सकता है और कोई नहीं बचा सकता, नबी बचा सकता है और कोई नहीं बचा सकता, इसलिए कहते मूसा बचाओ। आपने उस अजदहे को पकड़ा, फिर लाठी बन गई। तो जिस दौर में जो नबी आया उस दौर में जिस चीज का चर्चा था अल्लाह ने वैसे ही मौजजा उनको देकर भेजा। मसलन जादू का चर्चा था, अल्लाह ने लाठी दे दी मूसा अलैहि सलाम को, उसने रस्सियों को सांप बनाकर दौड़ाया, इन्होंने लाठी अपनी लाठी असा को फेंका, वो अजदहा बन गया, सबको निकल गया। हजरत ईसा अलैहि सलाम जिस दौर में आए उस दौर में हिकमत बड़े उरूज पर थी, एक से एक बढ़कर हकीम मौजूद था, इलाज करने वाले मौजूद थे। तो हजरत ईसा अलैहि सलाम ने फरमाया उब्रिहुल अकमा वल अब्रस व उहयिल मौता बिइज्निल्लाह, मैं मादरजाद नाबीना को बीना करता हूं और जिसे कौड़ी का मर्ज हो मैं उसे शिफा देता हूं और मुर्दे को मैं जिंदा करता हूं। उन्होंने कहा अच्छा, जो ऐसे मर्ज वाले आए दस्ते मुबारक फेर देते उसको शिफा हो जाए, जो नाबीना होते दस्ते मुबारक फेर देते आंखें रोशन हो जाती। हजरत ईसा अलैहि सलाम फिर एक परिंदा बनाते, मट्टी का फूंक मारते, जिंदा होकर उड़ जाता। गरज ये कि जो नबी जिस दौर में आया उस दौर में जो चीज उरूज पर थी अल्लाह ने उस नबी को वैसा ही मौजजा लेकर भेजा। अब जब नबी पाक अलैहिस्सलाम तशरीफ लाए तो शायरी बड़े उरूज पर थी। अरब जो थे बहुत बड़े शायर थे, फसीहुल लिसान, बेहतरीन जबान बोलने वाले शायर। जब शेर कहता है ना तो बहुत सोच समझ के कहता है, काफिया रदीफ मिलाता है। ये भी एक इल्म है, पूरा शायरी जो है ये पूरा इल्म है, ऐसे नहीं कह देते, सोच समझ कर बिल्कुल तन्हाई में बैठकर फिर वो देखता है ये काफिया है, ये रदीफ है, ये इसकी जमीन है, ये फला है, ये फला है, ये लफ्ज इसके मुकाबले होना चाहिए, ये ऐसा होना चाहिए। एक तो चीज ये है, और दूसरी चीज है फिल बदी, यानी एकदम कह देना। तो अरब जो थे वो इस चीज के माहिर थे, कमाल रखते थे, बड़े बड़े कसीदे फिल बदी कह दिया करते थे, यानी उनको सोचने की जरूरत नहीं पड़ती थी, जैसा मौका देखा एकदम कसीदा लिख दिया, और इतना शानदार लिखते थे कि उसमें कोई गलती की गुंजाइश नहीं होती। इसीलिए अल्लाह तबारक व तआला ने उस दौर में अपना कलाम भेजा ताकि अरब देख लें, उनकी अकलें आजिज हो जाएं कि वाकई ये बशर का कलाम नहीं है, ये खालिक़े कायनात का कलाम। उन्होंने कहा ना ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तो शायर हैं, ये इनका अपना बनाया हुआ कलाम है। अल्लाह ने फरमाया अच्छा, अगर ये शायर हैं और इनका बनाया हुआ कलाम है तो ये भी तो इंसान है, तुम भी इंसान हो, तुम इन जैसा एक और बना दो भाई। ये मुमकिन है ना, एक आदमी एक शेर लिखे तो दूसरा उसी जैसा दूसरा लिख दे, जैसा इंसान कर सकता है वैसा ही दूसरा इंसान भी कर सकता है। कुरान ने उनको चैलेंज दिया वइन कुंतुम फी रैबिम मिम्मा नज़लना अला अब्दिना फातू बिसूरतिम मिन मिस्ली, वो कलाम जो हमने अपने बंदे खास सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल किया है, अगर तुम कहते हो कि बशर का कलाम है फातू बिसूरतिम मिन मिस्ली, इसकी मिसल एक सूरत ले आओ ताकि तुम्हारा सच्चा होना जाहिर हो जाए। लेकिन मेरे बुजुर्गों और दोस्तों, कुरान का चैलेंज 1400 साल से है, आज तक और आज से कयामत तक ना ये ला सके और ना इंशाल्लाह ला सके। कुरान ने बता दिया कि ये बशर का कलाम नहीं है, ये अल्लाह रब्बुल आलमीन जल्ला जलालहू अम्मा नवालू का कलाम। इसीलिए आज ये अपनी शिकस्त खाकर कभी कुरान को जला रहे हैं, कभी गुस्ताखी कर रहे हैं, कभी कुछ कर रहे हैं, ये सब एहसास कमतरी में है। अल्हम्दुलिल्लाह हमारा कुरान अथेंटिक है, हमारे नबी की सीरत अथेंटिक है, हमारे नबी की अहादीस अथेंटिक है। नबी जहाँ पैदा हुए वो जगह भी मौजूद है, जहाँ विसाल फरमाया वो जगह भी मौजूद है, जहाँ आराम फरमाया वो जगह भी मौजूद है, जहाँ जहाँ गए वो जगह भी मौजूद है। पूरी जिंदगी जैसे गुजारी, एक एक लम्हा महफूज है। हमें फख्र करना चाहिए नबी पाक अलैहिस्सलाम की गुलामी पर। अल्लाह ने ऐसा दीन हमें अता फरमाया जो तमाम अदियान पर गालिब है, ऐसा रसूल अता फरमाया जो तमाम रसूलों का सरदार है, ऐसा कुरान अता फरमाया जो तमाम किताबों की सरदार था। यह मुसलमानों को इस हिसाब से कमतरी में नहीं होना चाहिए। खैर बहरहाल अजमत कुरान भी हमारा एक मौजू है, इंशाअल्लाह उस दिन हम कुरान करीम के मुतालिक मुकम्मल बयान करेंगे। अब मैं इख्तिताम की तरफ जा रहा हूँ। आपने ये समझ लिया कि रिसालत की जरूरत क्यों है। जब तक नबी को नहीं मानो मुसलमान नहीं हो सकते। 1000 मर्तबा भी ला इलाहा इल्लल्लाह कह दो मुसलमान नहीं, और 1 मर्तबा मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कह दिया मुसलमान हो। नबी को मानना इस्लाम है, नबी को जानना ईमान है, नबी को दिल में बसा लेना यही मोमिन होना है। जिसने नबी की जात को माजल्ला दरमियान से हटा दिया मुसलमान नहीं हो सकता। तो नबी वो है जो खुदा और बंदों के दरमियान है, नबी वो है जो खुदा और बंदों के दरमियान एक रابطہ है, जो खुदा के कुर्ब का जरिया है, जो खुदा से ताल्लुक का जरिया है, जो खुदा के अहकामात बंदों तक, बंदों की गुजारिशात खुदा तक पहुँचाता है। और इसीलिए नबी की जरूरत है, और इसीलिए नबी को मानना भी जरूरी है। और उन तमाम अंबिया में अल्लाह तबारक व तआला ने जिसको सबसे बुलंद मकाम अता फरमाया ज़ात पाक मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम। इसीलिए किसी ने कहा बादत खुदा बुजुर्ग तुई किस्सा मुख्तसर, अल्लाह के बाद सारी रिफतें रसूल के लिए हैं, सारी अजमतें रसूल के लिए हैं, सारी बुलंदियां रसूल के लिए हैं। अब जिसको अजमत और बुलंदी चाहिए वो मेरे रसूल के कदमों में मिले। इसी अकीदे पर कायम दाइम रहिए। अल्लाह तबारक व ताला हम सबको अमल की तौफीक अता फरमाए। नबी पाक अलैहिस्सलाम की सच्ची मोहब्बत हमारे दिलों में पैदा फरमाए, इसी मोहब्बत में जिंदा रहें और इसी मोहब्बत में मौत अता फरमाए। वाखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।